आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 हे 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 हो 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 डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा उनको स्वर्गीय देशैमा। डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा उनको स्वर्गीय देशैमा। न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्। म यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 हे 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 ओ हो ओ हो हो हे 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 हे। दाजुभाइ सुना है दिदी बहिनी, यीशुको सन्देशला छोड्नु छ परदेशला। सुना है दाजुभाइ सुना है दिदी बहिनी, यीशु को संदेशला सुनो चा परदेशला। आनंद खुशी हुने छन्, दुख र पीड़ा भाग्ने छन्, आनंद खुशी हुने छन्, दुख र पीड़ा बाने छन्। म यीशुको प्रशंसा गर्छु,
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह, नमस्कार। अनि तपाईहरूकै आफ्नै यो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको व्यवस्था भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। अनि अध्ययनको सिलसिलामा आज हामी व्यवस्था 23 र 24 अध्यायबाट अध्ययन गर्नेछौ। त्यस अध्यायमा हामी मुख्य विषय देख्छौ, संसार, शरीर र शैतान। व्यवस्था 23 अध्यायले घरेलु र व्यक्तिगत सम्बन्धहरूको लागि नियमहरूको बारेको यो अति नै चाखलाग्दो खण्डको निरन्तर जारी राख्छ। संसार, शरीर र शैतान तीन शत्रुहरू हुन् जुनसँग विश्वासी हरेक दिन, हरेक समय, हरेक पल संघर्षमा हुन्छ। व्यवस्था 23 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, लिंग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्नु निषेध छ। यो सबभन्दा असाधारण व्यवस्था हो, नियम हो, होइन र? यहाँ परमेश्वर हामीलाई के सिकाउन कोशिश गरिरहनु भएको छ? म विश्वास गर्दछु कि यो अभ्यास सन्यास प्रथासँग मेल खाँदछ र परमेश्वर यसको निन्दा गर्नुहुन्छ। मध्ययुग अवधिमा पुरूषहरूले युरोपमा, एसियामा र उत्तर अफ्रिकामा भ्रष्टता देखे र तिनीहरू संसारको चीजहरूबाट आफैलाई टाढा राख्न कोशिश गरे। संसारका मोज मजा विलासिताबाट आफूलाई त्याग गरी सन्यासीहरू बने। तिनीहरू संसारबाट टाढा हुन मठ आश्रममा गए। यो स्पष्ट छ कि सम्भवत त्यस समयमा यिनीहरूलाई यस्तो कदम उठाउन कामको लागि दोष लगाउन सकिँदैन, किनकि त्यस बेलाको संसारको अवस्था अति नै दयनीय थियो। तर यो अति नै उग्र कदम हो र परमेश्वरले यसको विरूद्धमा यहाँ चेतावनी दिनुहुन्छ। दुई पदमा भनिएको छ, निषेध गरिएको विवाहबाट जन्मेको मान्छे परमप्रभुको सभामा पस्नु हुँदैन। 10 पुस्तासम्म त्यसको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउने छैन। परमेश्वरले केही कठोर भाषा यहाँ प्रयोग गर्नुहुन्छ। परमप्रभुको सभामा व्यभिचारबाट जन्मेको मान्छे प्रवेश गर्न सक्दैनथ्यो। आज हाम्रो निम्ति यसको तात्पर्य के हो, अर्थ के हो? परमेश्वरको सन्तान हुन तपाईँले नयाँ जन्म पाउनै पर्छ। आज त्यहाँ धेरै मानिसहरू छन् जो भन्छन् कि तिनीहरू प्रभु राजाको सन्तान हुन्, तर तिनीहरू प्रभु राजाको सन्तान होइनन्। तिनीहरू अवैध, अनुचित सन्तान हुन्। कुनै व्यक्ति नयाँ जन्म नपाइकन पनि अति नै धार्मिक र आत्मिक देखाउन सक्छ, त्यस्ता व्यक्ति परमेश्वरको सन्तान होइनन्। परमेश्वरले अति नै स्पष्ट पार्नुहुन्छ, निकोदिमस फरिसी थिए र अति नै धेरै धार्मिक थिए। तिनी मानिसहरूका आत्मिक शासक थिए, तैपनि यो मानिस अवैध, अनुचित सन्तान थिए र हाम्रो प्रभुले तिनलाई भन्नुभयो कि तिनले नयाँ जन्म लिनै पर्छ, अर्थात पाउनै पर्छ। मैले आफ्नो सेविकाईको दौरानमा थुप्रै पास्टरहरूसँग, अगुवाहरूसँग भेटघाट गरेको छु। एकजना अति नै असल सत्य बाइबल सिकाउने चर्चको पास्टरले मलाई भन्नुभयो, आज थुप्रै बप्तिस्मा लिने अन्य जातिहरू छन्। तिनीहरू नरकीय दण्ड योग्य पापीहरू हुन्। तर तिनीहरू सोच्दछन् कि तिनीहरू बप्तिस्मा लिएका जनहरू भएकोले गर्दा तिनीहरू परमेश्वरको सन्तान हुन् र उद्धार पाएका छन्। परमेश्वरले भन्नुहुन्छ कि अवैध सन्तान स्वर्गीयमा जाने छैन वा स्वर्गीयमा प्रवेश गर्न पाउने छैन। भनिएको छ तिनी परमप्रभुको सभामा प्रवेश गर्न पाउने छैन। परमेश्वरसँग अवैध सन्तान छैन। उहाँका सन्तानहरू सधैँ वैध सन्तान हुन् किनभने तिनीहरूले नयाँ जन्म पाएका छन्। अनि परमेश्वरको वैध उचित सन्तान नयाँ जन्मद्वारा हुन सक्छौं। अनि नयाँ जन्म पाउनु भनेको साधारण अर्थ हो आफूलाई पापीको रूपमा मान लिएर आफ्नो सारा पापहरूको पश्चाताप गरी येशूलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वासद्वारा ग्रहण गर्नु। यदि तपाईँले आजसम्म यो गर्नुभएको छैन भने चाहे तपाईँ कति धेरै चर्चमा मण्डलीमा जानुहोस्, दान दिनुहोस्, भेटिदिनुहोस्, दशांश दिनुहोस्, वचन सुन्नुहोस्, धर्मकर्म गर्नुहोस्, त्यसले कति पनि केही पनि काम खाँदैन किनकि तपाईँ अझै अवैध कानूनी विरूद्धको सन्तान हुनुहुन्छ र त्यस्ताहरूको निम्ति स्वर्गमा कुनै स्थान छैन। मित्र, यो परमेश्वरको वचन हो। अनि 3-4 पदमा भनिएको छ, अमोनी वा मुआबी परमप्रभुको सभामा पस्न पाउने छैन, 10 पुस्तासम्म उनीहरूको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउने छैन, किनकि तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्वागत गरेनन्। उनीहरूले आराम नहारायमको पत्रोममा बस्ने बौरको छोरा बालामलाई तिमीहरूलाई सराप्न भनी पैसा दिएर बोलाए। मित्र, भूगर्भ शास्त्रीहरूले यो आविष्कार गरे, यो खोज गरे कि अमोनीहरू र मुआबीहरू सबभन्दा नीच तल्लो वर्गका खराब प्रतिमा पूजकहरू थिए। भूगर्भ शास्त्रीहरूले तिनीहरूका थुप्रै बालका साना साना प्रतिमाहरू पाए। झुटा धर्म परमप्रभुको सभामा पस्न सक्दैन। त कसरी झुटा धर्म चिन्न सक्छौ? बाइबलमा प्रभु येशूले भन्नुभयो, तिनीहरूको फलहरूद्वारा तिनीहरूलाई चिन्नेछौ। प्रमाण यो थियो कि इसरायलहरू मिश्रबाट आउँदा त्यो महान र डरलाग्दो भयानक उजाड स्थानमा भोजन र पानी दिएनन् तिनीहरूले। बरु तिनीहरूले इसरायलहरूलाई श्राप दिन बालामलाई पैसा दिएर बोलाए। 5-6 पदमा भनिएको छ, तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नु भएन, तर उहाँले त्यो श्रापलाई आशिषमा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ। तिमीहरूले बाचुन्जेल अम्मोनी र मुआबीहरूसँग मित्रताको सन्धि नबनाउनु। मित्र, यो अति नै कठोर कथन सुनाइ पर्दछ वा सुनिन्दछ, तर यो झुट्टा धर्महरूसँग सम्बन्ध जोड्ने कुराको विरूद्ध चेतावनी हो। झुट्टा धर्म आरम्भमा वा मूलभूतमा शैतानिक हो। शैतान परमेश्वरको सभामा प्रवेश गर्न सक्दैन। यो झुटो धर्मले नै संसारलाई अरू कुनै कुराहरूभन्दा धेरै नराम्रो गरी निन्दा गरियो। मित्र, हामीले झुटो धर्मसँग होसियार हुनुपर्छ। परमप्रभुको सभामा झुटा धर्महरूसँग कुनै स्थान छैन। 7 पदमा भनिएको छ, कुनै एदेमीहरूलाई तिमीहरूले तिरस्कार नगर्नु किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्कार नगर्नु किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। हामीले पछाडि उत्पत्तिमा देख्यौं कि एदोम नै एसाउ हो र याकुब र एसाउ दुई दाजुभाइहरू थिए। अमोन र मुआबीहरूलाई घृणा गरिनुपर्ने थियो, तर किन एदोमीहरूलाई चाहिँ घृणा नगरिएको? किनभने एदोमीहरू तिनीहरूका दाजुभाइहरू थिए। विश्वासीहरूको निम्ति एसाउले हाम्रा पुरानो स्वभाव शरीरको प्रतिनिधित्व गर्दछ। हामी शरीरलाई घृणा गर्न सक्छौ, यसलाई कुल्चन कोशिश गर्न सक्छौ, यसलाई ताड़ना दिन कोशिश गर्न सक्छौ, तर मित्र, म तपाईलाई यो भनौं, यी कुनै कुराले केही असल गर्ने छैन, कुनै भलाई गर्ने छैन। हामीले शरीरलाई घृणा गर्नु हुँदैन, तर हामीले यससँग सम्झौता चाहिँ गर्नु हुँदैन। यस पुरानो स्वभावले हामीलाई नियन्त्रण गर्नु हुँदैन। शरीर परमेश्वरको विरूद्ध विद्रोहमा छ, तैपनि यो हाम्रो एक भाग हो र यसलाई घृणा गर्ने कुराले हामीलाई केही पनि फाइदा दिँदैन। तिनीहरूले मिश्रीहरूलाई पनि घृणा गर्नु हुँदैन थियो। किन? किनभने तिनीहरू त्यहाँ परदेशी वा प्रवासी थिए। शास्त्रमा मिश्रले संसारको प्रतिनिधित्व गर्दछ। हामीलाई भनिएको छ 1 योहन्ना 2:15, संसारलाई प्रेम नगर न त संसारमा भएका कुनै चीजहरूलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। फेरि म यो भन्न चाहन्छु कि यसको तात्पर्य यो होइन कि प्राकृतिकका सुन्दरता र घरका सुन्दरता इत्यादिको चाहिँ हामीले माया गर्नुहुँदैन, प्रेम गर्नुहुँदैन। अह, यो होइन। खास कुरा यो हो कि हामी यी कुराहरूसँग प्रेममा खस्नु हुँदैन, गिर्नु हुँदैन। हामीले तिनीहरूलाई तिरस्कार गर्नुहुँदैन। उही समयमा हामीले तिनीहरूलाई प्रेम गर्नुहुँदैन। तपाईँ र म यहाँ यस संसारमा प्रवासी, परदेशी र तीर्थयात्रीहरू हौं। जसरी इसरायलका सन्तानहरूलाई उजाड स्थानमा बोट बिरूवा रोप्न बोलाइएन, न त हामी विश्वासीहरूलाई संसारलाई सही गर्न, ठिकठाक गर्न कोशिश गर्ने आन्दोलनहरूमा संलग्न हुन नै बोलाइएका हौं। हामीले खालि परमेश्वरको वचन दिनुपर्छ, यही नै हाम्रो कर्तव्य हो। तर हामी यहाँ प्रवासी र तीर्थयात्रीहरू हौं र हाम्रो आफ्नो लक्ष्यतिर बढ़िरहेका छौं। अहिले पद नौदेखि अगाडि हामी शुद्धताको खण्डमा, पवित्रताको खण्डमा प्रवेश गर्दछौं। जब तिनीहरू युद्धको मैदानमा बाहिर हुन्थे, तिनीहरूले छाउनीमा सरसफाई अनि शुद्धताको कायम राख्नु पर्दथ्यो। बाह्रदेखि तेह्र पदमा भनिएको छ, दिशा गर्ने ठाउँ छाउनीको बाहिर तोक, तिमीहरूका हतियारसँग खन्ने थोक पनि राख, र दिशा बसिसकेपछि त्यसैले खाल्डो खनेर दिशा पुरिदिनु। मित्र, परमेश्वर सरसफाईमा अति नै रूचि लिनुहुन्छ। जहाँ जहाँ क्रिस्टियनिटीहरू गयो त्यहाँ सरसफाई अवस्थाहरूको विकास भएको छ। हामी आज प्रदूषणको बारेमा धेरै कुरा सुन्ने गर्छौ। कसले यो संसारलाई प्रदूषण गर्यो? निश्चय नै परमेश्वरले यो गर्नु भएन। उहाँले हामीलाई सफा नदी, नाला, झरना, ताल, सफा ताजा हावा, सफा पानी दिनुभयो। मित्र, यो पाप र पापी मानिसले आज संसारलाई प्रदूषित गर्दछ। यदि परमेश्वरले दिनुभएको नियमहरूको मानिसहरूले पालन गरे, यो पृथ्वी सरसफाईको, शुद्धताको स्थान हुने थियो। मित्र, चौध पदमा पनि हामी पढ्छौं, यस प्रकार लेखिएको छ, किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हेण्डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्नु नपरोस्, नत्र त उहाँ तिमीहरूदेखि फर्किजानुहुन्छ। मैले पहिले पनि भनिसकेको छु, परमेश्वर सरसफाईमा रूचि लिनुहुन्छ। मलाई के लाग्छ भने सरसफाई ईश्वर भक्तिको एक भाग हो। परमेश्वर चाहनुहुन्छ कि हामी विश्वासी शरीरमा सफा सुगर भएको, वातावरणमा सफा सुगर भएको, विचारमा सोचाइमा सफा सुगर भएको र काम व्यवहारमा पनि सफा सुगर भएको उहाँ चाहनुहुन्छ। मित्र, हामी यो संसारमा आज पवित्र मानिस हुनु पर्दछ। यो पुस्तक व्यावहारिक पुस्तक हो, होइन र? सत्र र अठार पदमा भनिएको छ, कुनै इसरायली पुरूष वा स्त्रीले मन्दिरका वेश्याको काम नगरोस्, कुनै भाकल पूरा गर्न वेश्यागमन अथवा पुरूष गमनबाट कमाएर ल्याएको कुनै पैसा परमेश्वरको भवनमा नल्याउनु, किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दुवैलाई घृणा गर्नुहुन्छ। मित्र, परमेश्वर भन्नुहुन्छ कि उहाँका मानिसहरूको बीच वेश्याहरू, पुरूषगामीहरू हुनुहुँदैन थियो। परमेश्वर भन्नुहुन्छ कि कुनै पनि अवैधिकबाट आएको आय स्रोत वा अनैतिक वा गलत ढंगबाट आएको कुनै पनि आय स्रोत, पैसा ग्रहण गर्नु हुँदैन थियो र ग्रहण गर्नुहुने छैन। उहाँले उहाँ यस्ता पैसाहरू वा भेटीहरू कति पनि चाहनुहुन्न। अनि मित्र, यस किसिमले कमाएको पैसा परमप्रभुलाई दिने कोशिश पनि नगरौं, किनकि यो परमप्रभुले ग्रहण गर्नुहुने छैन। उन्नाइस र बीसमा भनिएको छ, ब्याज कमाउन सक्ने रूपियाँ, भोजन वा अन्य कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनु। विदेशीबाट त तिमीहरू ब्याज लिन सक्छौ, तर आफ्ना दाजुभाइ इसरायलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा, तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिउन्। यहाँ फेरि परमेश्वर जोड़ दिइरहनु भएको छ कि तिनीहरूले आफ्ना दाजुभाइहरूको ख्याल गर्नुपर्दछ। यदि तिनीहरूले उसलाई पैसा ऋण दिए, त्यसको ब्याज लिनुहुँदैन। एक्काइस र बाइस पदमा भनिएको छ, तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ, नत्र त तिमीहरूलाई पाप लाग्नेछ। तर भाकलाई गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्ने छैन। मित्र, परमेश्वरसँग केही कुराको भाकल गर्ने काम स्वैच्छिक क्रिया हो, कसैले भाकल गरिराख्न आवश्यक थिएन। तर यदि कुनै व्यक्तिले एकपल्ट परमेश्वरसँग भाकल बाँधे, त्यो भाकलको पूरा गर्नै पर्छ, किनकि यसको गम्भीर रूपमा लिनुपर्छ। त्यस पदमा भनिएको छ, जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नै पर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वैच्छिक पूर्वक आफ्नो मुखले भाकल गरेका हौ। अनि 24 र 25 भनिएको छ, तिम्रो छिमेकीको दागबारीमा पस्यो भने खान मन लागेको जति दाग खान सक्छौ, तर आफ्नो डालोमा केही नहाल। तिम्रो छिमेकीको खेतबारीमा पस्यो भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनु हुँदैन। मित्र, हामी यही कुरा थाहा पाउँछौ कि प्रभु येशूका चेलाहरूले त्यही काम गरे। तिनीहरू खेतको बारीबाट हिँडिरहेको बेला गहुँको दाना टिपेर खाए, किनभने तिनीहरू भोकाएका थिए। यो व्यवस्था 23:25 पद अनुसार यो कुनै अवैधानिक अकानूनी कुरा थिएन जुन येशूका चेलाहरूले गरेथे। यसपछि हामी 24 पनि लागिहालौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ विवाह विच्छेद। यो अध्याय विवाह विच्छेदको मोसाको व्यवस्थासँग आरम्भ हुन्छ, अनि यस अध्यायको बाँकी पदहरू मानिसहरू आपसको सम्बन्धमा अर्पित गरिएको छ, जुनमा कृपा देखाइएको छ, दया देखाइएको छ। परमेश्वर कृपालु हुनुहुन्छ र उहाँ चाहनुहुन्छ कि उहाँका सन्तानहरू एक आपसमा दया कृपा बढाएको। त सबभन्दा पहिले देख्नेछौ विवाह विच्छेदको मोसाको व्यवस्था। 24:1-4 पदमा भनिएको छ, आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने, र यदि घर छोडेपछि त्यो अर्को मानिसको स्वास्नी भई र दोस्रो लोग्ने पनि असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने, वा आफै मर्यो भने त्यो अशुद्ध भएकी हुनाले त्यसलाई त्याग्ने पहिलो लोग्नेले फेरि त्यसलाई आफ्नो स्वास्नी तुल्याउन पाउने छैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलंक नल्याउनु। मित्र, यो विवाह विच्छेदको लागि अति नै सजिलो तरिका विधि देखिन्छ, होइन र? यो अति नै सजिलो थियो। किन परमेश्वरले यसको अनुमति दिनुभयो? मानिसहरूले प्रभु येशु कहाँ त्यही प्रश्न लिएर आएथे। मत्ती 19:7-9 पदमा तिनीहरूले उहाँलाई भने, मोसाले किन त्यागपत्र दिएर छोड्न सक्ने आज्ञा दिए? तिमीहरूको हृदयको कठोरताले गर्दाले नै मोसाले स्वास्नी त्याग गर्ने मंजूरी तिमीहरूलाई दिएका छन्। तर शुरूदेखि त यस्तो भएको थिएन। म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारण बाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला त्यसले व्यभिचार गर्दछ। जसले त्याग गरिएकीलाई विवाह गर्दछ त्यसले पनि व्यभिचार गर्दछ। मित्र, विवाह करारमा अविश्वासपन मात्र विवाह विच्छेदको लागि आधार हो। येशूले भन्नुभयो कि तिनीहरूको हृदयको कठोरताको कारण मोसाले यो व्यवस्था दिएका थिए। त्यहाँ धेरै अन्य कुराहरू छन् जुन परमेश्वरले आफ्नो धेरै स्वतन्त्र दिने इच्छामा गर्न अनुमति दिनुहुन्छ। हाम्रो हृदयका कठोरताको कारण र ढिटपनको कारण यो हुन अनुमति दिनुहुन्छ। यो आज पनि विवाह विच्छेदको धेरै मुद्दाहरूमा मामलाहरूमा सत्य छ। अनि 5 पदमा भनिएको छ, नवविवाहित पुरूषलाई सेनामा नपठाउनु वा अन्य कुनै कामको अभिभार त्यसलाई नदिनु। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी स्वास्नीलाई आनन्द दियोस्। मित्र, अरू त के, युद्धको समयमा पनि परमेश्वरले वैवाहिक परिवारको यसरी रक्षा गर्नुहुन्छ। परमेश्वरले विवाह करारको पवित्रताको आदर गर्नुहुन्छ। त्यसपछि निम्न पदहरूमा विविध नियमहरू देख्छौ। 7 पदमा भनिएको छ, कसैले कुनै इसरायली भाइलाई अपहरण गरेर त्यसले कमारो तुल्यायो अथवा बेच्यो भने त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। परमेश्वरले दासत्वको वा दास बनाउने प्रथालाई निन्दा गर्नुहुन्छ। यसको बारेमा कुनै प्रश्न छैन। 20-22 पदमा भनिएको छ, भद्राक्षको रूखलाई टाङ्गोले हिर्काई त्यसका फल झारेपछि फेरि दोस्रो पल्ट हाँगाबाट फल नझार्नु। परदेशी टुरा टुहरी र विधवाको निम्ति ती उब्रेका चाहिँ छोडिदिनु। आफ्नो दागबारीका दाग टिप्दा दोस्रो चोटि सोहोर सहार नपार्नु। परदेशी टुहरा टुहरी र विधवाका निम्ति ती उब्रेका छोडिदिनु। मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ। मित्र, परमेश्वर ती मानिसहरूको वास्ता ख्याल गरिरहनु भएको थियो जो असहाय गरीब दीन दुखीहरू थिए। परमेश्वरसँग अति नै असल गरीब उन्मूलन योजना थियो। र सबभन्दा चाटलाग्दो कुरा यो छ कि यस योजनाले काम खान्दथ्यो। केवल यो वचनमा योजना थिएन, तर कार्यमा, व्यावहारिकतामा यसले काम गर्दथ्यो। हामी यसको बारेमा पछिबाट रुथको पुस्तकबाट देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
संसारको प्रेममा हरौद जाने कस्तो जिन्दगी, संसारको प्रेममा हरौद जाने कस्तो जिन्दगी, निराश भित्र हराइरहेको विचलित हृदयले प्रभु आइरहेछु तिमी कहाँ, बकेको छ त्यसँग ल्याए जिउन चाहन्छु प्रभु यहाँ, बकेको छ त्यसँग ल्याए जिउन चाहन्छु प्रभु यहाँ, निराश भित्र हराइरहेको एउटा जिन्दगी।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।